نحمده ونصلي ونسلم على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. آج کی ہماری اس نشست کا عنوان ہے محو اور اس بات. یہ دو لفظ ہیں, بہت سے الفاظ ایسے ہیں جو ہم روزمرہ میں استعمال کرتے ہیں, لیکن اصطلاح تصوف میں ان کے معنی کچھ اور ہیں. آج کی یہ نشست جو ہے محو اور اس بات, محو کے معنی مٹانا اور اس بات کے معنی قائم کرنا, یہ دو چیزیں آپ یاد رکھیں گے تو باقی گفتگو آپ کے بہت آرام سے سمجھ میں آ جائے گی. اصطلاح تصوف میں محو کے معنی امام ابو القاسم قشیری رحمت اللہ علیہ رسالہ قشیریہ میں فرماتے ہیں کہ عادات بشریہ کے اوصاف کو مٹانا, یہ محو کے معنی, اور اس بات جس کے معنی ہے قائم کرنا, احکام عبادات کو قائم کرنا, یہ ہے اس بات کے معنی. تو محو اور اس بات یہ دونوں چیزیں آپ نے سمجھ لی. پھر فرماتے ہیں کہ محو کی تین قسمیں ہیں. کتنی قسمیں؟ تین قسمیں. ان تین قسموں کو اگر ہم صحیح طور پر سمجھ لیں تو کافی حد تک ہم اپنی اصلاح بھی کر سکتے ہیں اور دوسروں کی اصلاح بھی کر سکتے ہیں. اہل طریقت پر یہ لازم ہے کہ جو اصطلاحات تصوف ہیں ان کو بہت اچھی طرح غور سے سمجھیں, اس کو یاد رکھیں اور پھر اس پر عمل کرنے کی کوشش کریں. محو کی تین قسمیں ہیں. ہم نے بتایا کہ محو کے معنی مٹانا. اب اس کی تین قسمیں. پہلی قسم ظاہر بدن سے لغزش کا محو کرنا یعنی مٹانا, یہ اس کی پہلی قسم. دوسری قسم غفلت کو دل سے محو کرنا, اور تیسری قسم بیماری کو باطن سے محو کرنا. یہ تین قسمیں اس کی ہیں. اب پہلی قسم پر غور کرتے ہیں. فرماتے ہیں پہلی قسم یہ ہے کہ ظاہر بدن سے لغزش کا دور کرنا. لغزش کے معنی ہیں خطا. اگر کسی کے سمجھ میں لغزش نہ آئے, ویسے تو آپ لوگ سمجھدار ہیں, تو اس کو میں اور آسان کر دوں کہ اس کے معنی خطا. خطا کے معنی غلطی, اور اس سے زیادہ آسان نہیں ہو سکتا. اب میں لغزش کا لفظ اگر استعمال کروں تو آپ سمجھ لیں کہ اس کے معنی ہے خطا. تو محو کی پہلی قسم کیا کہ ظاہر بدن سے لغزش کا دور کرنا, یعنی ہماری ظاہری بدن سے جو لغزشیں ہوں جو خطائیں ہوں اس کا محو کرنا مٹانا. اب پہلے یہ سمجھنا چاہیے کہ ظاہر بدن سے لغزش کیسے ہوگی, کس طرح ہوتی ہے, اور اس لغزش کو اس خطا کو یا اس غلطی کو کس طرح مٹایا جاتا ہے, ختم کیا جاتا ہے. بتقاضۂ بشریت ہر انسان خطا کا پتلا ہے. ہر انسان, کوئی یہ نہیں کہہ سکتا کہ مجھ سے کوئی خطا نہیں ہے, قصدن یا سہوت, جان بوجھ کر یا بھول کر کوئی نہ کوئی خطا ضرور ہوئی. تو ان خطاؤں کو, ان لغزشوں کو ہم کیسے مٹائیں, کیسے ختم کریں. اب اس میں دیکھیے, ایک ہے آنکھ کی لغزش, ایک ہے کان کی لغزش, ایک ہے زبان کی لغزش, ایک ہے ہاتھ کی لغزش, اور ایک ہے پیر کی لغزش. یہ ساری لغزشیں اور خطائیں ہیں. آنکھ کی لغزش کیا ہے؟ آنکھ کی لغزش یہ ہے کہ آنکھ حرام کو دیکھے, یہ آنکھ کا گناہ ہے. آنکھ کی لغزش ہے, آنکھ کی خطا. جان بوجھ کر حرام کی طرف دیکھنا, یہ لغزش ہے یا نہیں, یہ خطا. اور اللہ تبارک و تعالی امتحان اسی میں کرتا ہے، ایک چیز کسی کے پاس نہیں ہے اور وہ کہے کہ میں نے استعمال نہیں کی تو یہ کوئی کمال نہیں ہے۔ مثال کے طور پہ ایک نابینا کہے کہ میں نے کبھی حرام کی طرف نہیں دیکھا تو یہ کون سا کمال ہوا، اس کے پاس دیکھنے کے لیے آنکھ ہی نہیں، اس کی آنکھ میں بصارت ہی نہیں تو وہ کیسے دیکھے گا۔ ہاں آنکھ میں بصارت ہو، دیکھنے کی صلاحیت ہو، پھر اپنی نگاہوں کو ان مقامات سے، ان مناظر سے بچا لو، یہ ہے کمال، یہی طریقت ہے اور یہی تصوف ہے کہ اللہ تبارک و تعالیٰ نے تمہاری آنکھ میں صلاحیت دی ہے، قوت دی ہے، تم دیکھ سکتے ہو، مگر اللہ اس کے رسول صلی اللہ علیہ وسلم کی رضا کے خاطر اپنی نگاہوں کو ان حرام چیزوں سے بچا لیا، یہ کمال، اسی پر اجر ہے، اسی پر ثواب ہے۔ اللہ رب العالمین جل جلالہ منوارو دیکھتا ہے کہ میں نے اس کو صلاحیت دی ہے، میں نے اس کو طاقت دی ہے، یہ کر سکتا ہے مگر میری رضا کے خاطر نہیں کرتا، تب اسے اجر و ثواب عطا فرماتا۔ آنکھ کی لغزش، تو آنکھ کی لغزش آپ نے سمجھ لیا کہ حرام کی طرف دیکھنا یہ آنکھ کی لغزش ہے، حرام چیزوں کی طرف دیکھنا، اور حرام کا لفظ اس لیے استعمال کیا کہ جو چیزیں ہیں وہ سب اس میں آ جائیں، یعنی جو ممنوعات ہیں جن کا دیکھنا غلط ہے وہ چیزیں اس میں آ جائیں۔ اب اس میں بچنے کا طریقہ کیا ہے؟ آپ کسی ایسے مقام پر گئے کہ جہاں ایسے غلط مناظر ہیں، آپ وہاں سے ہٹ جائیں، آپ میں طاقت ہے نا، آپ وہاں سے ہٹ سکتے ہیں، اپنے آپ کو بچا سکتے ہیں۔ اگر ان چیزوں سے بچا کر الگ ہو گئے تب اجر و ثواب کے مستحق ہو، اور اگر وہیں بیٹھ گئے، پتا ہے کہ یہ چیز ہونی ہے اور پھر بیٹھ گئے، تب گناہ گار۔ تو یہ ہے آنکھ کی لغزش، آنکھ کی خطا یا آنکھ کا گناہ، جو بھی آپ کہیں۔ اس کے بعد ہے کان کی لغزش۔ اب کان کی لغزش کیا ہے؟ آپ کہیں گے کہ یہ تو ہم تو خود نہیں سن رہے، کوئی بھی ایسی آواز، کوئی بھی ایسی چیز جس کا سننا حرام ہے وہ آپ سن رہے ہیں، کان کی لغزش ہے۔ ایسے مقامات پر کہ جہاں ایسی چیزیں سنی جا رہی ہیں، اپنے آپ کو وہاں سے بچا لیجیے، اپنے آپ کو وہاں سے ہٹا لیجیے، تاکہ قصدن یا سہون کبھی بھی وہ آواز کان میں نہ جائے۔ اکثر ہے تو ایسا ہوتا ہے کہ کسی محفل میں ایسی چیزیں ہو رہی ہیں، اب سننے سے مراد صرف گانا وانا نہیں ہے، سننے سے مراد غلط گفتگو بھی ہے، سننے سے مراد فحش گوئی بھی ہے، بہت سی چیزیں ہیں، جن جن چیزوں کو سنا جا سکتا ہے وہ ساری چیزیں اس کے اندر آ گئی۔ اب اگر ایسی جگہ آپ قصدن پہنچتے ہیں، آپ کو علم ہے کہ یہاں یہ چیز سنی جائے گی، اور پھر آپ پہنچ گئے، تو آپ گناہگار ہیں، اور اگر اپنے آپ کو وہاں سے بچا کر نکل گئے، تب اجر و ثواب کے مستحق ہیں کہ آپ وہ چیز سن سکتے تھے، وہ گفتگو سن سکتے تھے، لیکن اپنے آپ کو بچا لیا۔ بہت سی محافل ایسی ہوتی ہیں جہاں بالکل لا یعنی گفتگو ہے، جہاں پر فحش گوئی ہے، جہاں پر گالیاں ہیں، جہاں پر غیبت ہو رہی ہے، جہاں پر چغلی کھائی جا رہی ہے، جہاں پر بغض، عداوت، نفرت ایک دوسرے کے دلوں میں بٹھایا جا رہا ہے، ایسی مجلسوں سے اپنے آپ کو بچا لیجیے، ایسی محفلوں سے اٹھ جائیے، اور اپنے کانوں کو وہ غلط آواز سننے سے روک لیجیے، اسی پر اجر ہے اور اسی پر ثواب۔ یہ کیا ہے؟ کان کی لغزش۔ کان خود بخود لغزش نہیں کرتا، استعمال ہم کر رہے ہیں، سماعت ہمیں دی ہے، استعمال کی قوت اللہ تعالیٰ نے ہمیں دی ہے، اگر ہم غلط استعمال کر رہے ہیں تو ہم گناہ گار۔ تو ایک تھی آنکھ کی لغزش، اور یہ دوسری کیا ہے؟ کان کی لغزش۔ تو یہ دونوں چیزیں آپ نے سمجھ لی، لغزش کے معنی خطا، خطا کے معنی غلطی، اور اس کو گناہ بھی کہا جا سکتا ہے، گناہ صغیرہ میں یہ تمام چیزیں آتی ہیں۔ تو ان مقامات سے بچا لیجئے جہاں یہ سب کچھ غلط کام ہو رہا ہے۔ اب تیسری چیز جو سب سے زیادہ خطرناک ہے، وہ ہے زبان کی لغزش۔ زبان کی لغزش بہت زیادہ خطرناک ہے، اسی لیے حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ ایک دن اپنی زبان پکڑ کے کھینچ رہے ہیں. لوگوں نے کہا کہ حضرت آپ کی کیا کر رہے ہیں؟ فرمایا یہی سب سے بڑا فتنہ ہے، یہی سب سے بڑا فتنہ ہے، جس نے اس پر قابو پا لیا اس نے ہر چیز پر قابو پا لیا. حقیقت ہے، آپ دیکھیں اسی زبان سے آپ دو دلوں کو ملا بھی سکتے ہیں اور اسی زبان سے دو دلوں کو جدا بھی کر سکتے ہیں. یہ فیکٹ ہے نا، حقیقت ہے. دو دوست ہیں، آپس میں بڑی محبت ہے، ایک کے کان میں جا کر کہا وہ تو تجھے ایسا کہہ رہا، دوسرے سے کہا وہ تو تجھے مارنے کے لیے تیار ہے. جدائی ہو گئی نہیں ہو گئی؟ نفرت پیدا ہوئی نہیں ہوئی؟ بغض عداوت پیدا ہوئی یا نہیں ہوئی؟ اور اگر دو لڑے ہوئے ہیں، جدا ہیں، اور ان کو ملانے کے لیے کہہ دیا کہ وہ تجھ سے محبت کرتا ہے یا وہ تجھ سے ملنا چاہتا ہے، اور وہ دو دل مل گئے، آپ کو اجر و ثواب مل گئے. تو زبان کو قابو میں رکھنا بڑا مشکل ہے. زبان جب چلتی ہے تو پھر رکتی نہیں ہے، اور انسان اس میں کیا کیا کچھ بول جاتا ہے، اور اسی بولنے میں بعض اوقات ایسے الفاظ اس نکل جاتے ہیں جو بارگاہ رب العزت میں اس کی پکڑ ہو جاتی. کسی نے کہا میری کرسی مضبوط ہے، اس کا اقتدار ختم ہو گیا. کسی نے کہا میں خدا ہوں، دریائے نیل میں غرق کر دیا گیا. کسی نے کہا مال و دولت میرے پاس ہے، سارا اختیار میرے پاس ہے، ایک ادنا سی مخلوق مچھر کی وجہ سے اس کو ختم کر دیا. جس نے غرور کیا، تکبر کیا اور زبان پر قابو نہیں پایا، وہی تباہ ہو گئے. تو ان تمام لغزشوں میں زبان کی لغزش سب سے زیادہ خطرناک، سب سے زیادہ خطرناک. اب آپ دیکھیں جب نکاح ہوتا ہے تو یہی زبان چلتی ہے نا، اسی زبان سے کہتے ہیں نا قبول ہے، اور جب طلاق ہوتی ہے تب بھی یہی زبان چلتی ہے. اسی زبان نے ملا دیا اور اسی نے جدا کر دیا، اسی نے حلال کر دیا اور اسی نے حرام کر دیا. وہی چیز حلال تھی اور جب تین لفظ نکل گئے حرام ہو. اسی لیے کہتے زبان کو قابو میں رکھو، ذرا سا غصہ آیا تین لفظ بول دیے، ختم کر دیا، اب بعد میں پچھتا رہے ہم نے کیا کیا. اب علماء کے پاس جا کر، مفتیان اعظم کے پاس جا کر کوئی فتویٰ مل جائے، کسی طرح رجوع ہو جائے، کوئی صورت نکل جائے، لیکن جب تیر کمان سے نکل گیا تو نکل گیا. اسی لیے کہتے سوچ سمجھ کے فیصلہ کرو، سوچ سمجھ کے بولو. تو پتہ یہ چلا کہ زبان کی لغزش ان تمام لغزشوں سے زیادہ خطرناک ہے. جب غلط بات زبان سے نکل گئی اس کی پکڑ ہو. اور اگر انسان یہ سمجھ لے کہ ان تمام چیزوں کا جواب ایک دن اللہ کے حضور دینا ہے تو کبھی کوئی غلط بات نہ کرے. اب دیکھیں سائنس نے اس مسئلے کو کتنا آسان کر دیا. ہم کہتے ہیں یہ نامہ اعمال کیسے لکھا جائے گا، یہ ساری چیزیں یہ فرشتے کیسے لکھ رہے ہیں. ویڈیو نے یہ ساری چیزیں آسان کر دی. اب کہیں ویڈیو بن رہی ہے، آواز ٹیپ ہو رہی ہے، اور آواز کیا پوری فلم بن رہی ہے، سب کچھ ہو رہا ہے. جو حرکات و سکنات انسان سے سرزد ہو رہی ہیں سب کے سب ٹیپ میں ہیں. اگر غلط ہے وہ بھی اور صحیح ہے تو وہ بھی، اور جب بعد میں وہ چلتی ہے اور انسان دیکھتا ہے، اور اگر غلط حرکت اس سے سرزد ہو رہی ہے تو کتنا شرمندہ ہوتا. کاش میں صحیح طرح بیٹھ جاتا، کاش میں اس طرح نہیں کھاتا کہ یہ سب دیکھ رہے ہیں میری کتنی رسوائی ہو رہی. یہی بات اگر ذہن میں رکھ لے کہ ہر انسان کا جو نامہ اعمال ہے، یہ ویڈیو کیسٹ ہر انسان کا نامہ اعمال، یہ سب تیار ہو رہا، اور قیامت کے دن جب یہ فلم چلے گی تب پتہ چلے گا کہ ہم نے دنیا میں کیا کیا تھا. ساری چیزیں نظر آ رہی ہیں، کسی پہ ظلم کر رہا ہے، کسی پہ زیادتی کر رہا ہے، کسی کے حقوق کو غصب کر رہا ہے، کسی کی امانت میں خیانت کر رہا ہے، کہیں جھوٹ بول رہا ہے، کسی کو دھوکہ دے رہا ہے، یہ جتنی چیزیں ہیں سب ٹیپ ہو رہی ہیں اللہ کی بارگاہ. جب انسان کا بنائے ہوا ویڈیو کیسٹ جو ایک گھنٹے کا ہو، دو گھنٹے کا ہو، یہ سی ڈی اب تو چل پڑی، ایک گھنٹے دو گھنٹے کی ہوتی ہے، تو دو گھنٹے کی پوری کاروائی محفوظ ہوتی ہے یا نہیں؟ तो जब एक इंसान की बनाई हुई चीज तुम्हारी सारी हरकत और सकनात को टेप कर ले तो खालिक कायनात अगर बना दे तब क्या उसकी जात उसके दस्ते कुदरत में ये चीज नहीं है। जब उसने इंसान को ऐसी अकल अता कर दी कि उसने सारी चीजों को महफूज कर लिया तो वो तो फिर खालिक है, खालिक ही नहीं मालिक है और मालिक ही नहीं राजिक है। इन्नल्लाह अला कुल्ले शैइन कदीर, हर चीज पर कादिर है। उसके दस्ते कुदरत में यकीनन ये चीज है कि इंसान की पैदाइश से लेकर मौत तक एक एक लम्हे को वो महफूज कर सकता, यह हमारा ईमान और यकीन है। तो जब हमें यह पता है तो फिर क्यों उसकी नाफरमानी कर रहे हैं, फिर क्यों झूठ बोल रहे हैं, फिर क्यों दूसरों की गीबत कर रहे हैं, फिर क्यों चुगली खा रहे हैं, फिर क्यों लोगों को धोखा दे रहे हैं, यह नहीं पता। खालिके कायनात की निकाह उलूहियत से कोई चीज मख्फी नहीं, पोशीदा नहीं। जो कुछ इंसान कर रहा है हर हर अमल लिखा जा रहा है। कुरान कहता है वकुल्ला शैइन अहसैनाहु फी इमामिम मुबीन, और हर शय हमने लौहे महफूज में लिख रखी है। इमाम मुबीन से मुराद लौहे महफूज, हर शय उसके अंदर महफूज। तो पता ये चला कि जबान की लग्जिश तमाम लग्जिशों से ज्यादा खतरनाक। तो इसलिए अपनी जबानों को काबू में रखो, यही जबान फितना पैदा करती है। अब देखें इसी जबान से अगर खुदा ना खास्ता बारगाहे रिसालत सल्लल्लाहु अलैहि वसल्लम में अदना सी गुस्ताखी हो जाए तो ईमान से खारिज हो जाए, दारे इस्लाम से खारिज हो जाए। और इसी जबान से अगर कलमा पढ़ लिया दारे इस्लाम में दाखिल हो। काफिरों ने कलमा पढ़ा तो गुज़िश्ता गुनाह माफ हुए या नहीं हुए, इसी जबान से पढ़ा था। और वो मुर्तदीन जिन्होंने सरकार दो आलम अलैहिस्सलातु वस्सलाम के विसाल के बाद ज़कात देने से इनकार किया, मुर्तद हो गए, सैयदना सिद्दीक अकबर रज़ी अल्लाह तआला ने उनसे जिहाद किया, किताल किया, इसी जबान से इनकार किया था ना, तभी तो इस्लाम से खारिज हुए। और काफिरों ने इसी जबान से कदमा पड़ा तो इस्लाम में दाखिल हुए। पता चला कि यही जबान नेकियों का मुस्तहिक बना दे और यही जबान गुनाहों का मुस्तहिक बना दे, यही जबान इंसान को जहन्नम में पहुंचा दे और यही जबान इंसान को जन्नत में पहुंचा दे। इसलिए जबान की लग्जिश, आंख की लग्जिश से, कान की लग्जिश से, हाथ की लग्जिश से, पैर की लग्जिश से, इन तमाम लग्जिशों से ज्यादा खतरनाक। इसलिए जबान को काबू में रखें, जब कोई लफ्ज जबान से निकालें सोच समझ कर निकालें। कहीं ऐसा तो नहीं कि इस लफ्ज के इस्तेमाल से मुझे कोई नुकसान हो जाए। फिरौन अपने दरबार में बैठा है, दो फरिश्ते इंसानी शक्ल में मुतशक्किल होकर लड़ते हुए दरबार में आ गए। फिरौन ने कहा क्यों लड़ रहे हो, बुलाओ इन दोनों को मेरे पास। आ गए, क्या बात है, कहा हम इस बात पर लड़ाई कर रहे हैं, बहस कर रहे हैं जो अपने आका की नाफरमानी करे उसकी सजा क्या होनी चाहिए, जो अपने आका की नाफरमानी करे, अपने मालिक की नाफरमानी करे, मालिक की हुक्म दूली करे, उसका कहना ना माने, उसकी क्या सजा होनी चाहिए। उसने कहा लाओ लाओ कागज लाओ, मैं लिख के दे देता हूं क्या सजा हो। उन्होंने दे दिया, इसने लिखा जो अपने मालिक की नाफरमानी करे उसे दरियाए नील में गर्क कर दिया जाए। ठीक है, ले गए, खुद ही सजा लिख दी। और जब मूसा अलैहिस्सलाम के ताकुब में ये दरियाए नील में दाखिल हुआ, हजरत मूसा अलैहिस्सलाम बनी इसराइल के साथ जा रहे हैं और फिरौन अपना लश्कर लेकर उनके पीछे पीछे, आगे दरिया है पीछे फिरौन है, क्या करें। अल्लाह फरमाता मूसा घबराओ नहीं, अपना असा डाल दो, अपना असा जो लाठी थी दरिया नील में डाली, बीच में खुश्क रास्ता बन गया, मूसा गुजर जाओ। हजरत मूसा अलैहिस्सलाम उसमें से गुजर रही अपने उम्मतियों के साथ बनी इसराइल के साथ, और पानी दीवार की तरह खड़ा है दोनों तरफ। अल्लाह की कुदरत देखो, दीवार की तरह पानी खड़ा है, हजरत मूसा अलैहिस्सलाम गुजर रहे हैं, इसने दूर से देखा रास्ता बन गया, ये गुजर सकते हैं तो मैं भी गुजर सकता हूं, अपने को नबी की तरह समझा, जब ये गुजर सकते हैं मैं भी गुजर सकता हूँ, ये नहीं सोचा कि कहाँ मूसा और कहाँ फिरौन। अरे वो मूसा कलीमुल्लाह है, तू तो लानतुल्लाह है। कलीमुल्लाह और लानतुल्लाह एक जैसे कैसे हो सकते हैं? वो नबी हैं, तू गुस्ताख है, काफिर है। मूसा अलैहि सलाम गुजर गए, इसने भी अपनी फौजों को डाल दिया, चलो हम भी गुजर जाएंगे। जब ये इधर से दाखिल हुआ, उधर से मूसा अलैहि सलाम निकल, और जब ये बिल्कुल बीच समंदर में दरिया में पहुंचा, हुक्म हुआ मूसा अपने असे को उठा लो। हजरत मूसा ने असे को उठाया, पानी फिर मिल गया, और जब पानी मिल गया वो रास्ता जो बना था खत्म हो गया। ये डुबकियां खाने लगा, गर्क होने लगा, तो कहता है कि मौला बस तू ही तू है, मैं कुछ नहीं हूं। फरिश्तों को हुक्म, जाओ इसकी तहरीर इसे पढ़ा दो। तुमने कहा था जो अपने मालिक का नाफरमान उसे दरियाए नील में गर्क कर दिया जाए, तुझसे बढ़कर नाफरमान कौन है? सजा तूने तजवीज की है, लिहाजा तुझे गर्क किया जाए। दरिया नील में गर्क कर, लेकिन उसकी लाश को महफूज रखा गया कयामत तक के लिए, लोगों की इबरत के लिए। आज भी लोग जाते हैं तो देखते हैं उसकी लाश मौजूद है फिरौन की। कहने का मकसद यह है कि जबान ही इंसान को, इंसान का बेड़ा गर्क कर देती है, और यही जबान इंसान को कितनी मुसीबतों से बचाती। अगर इसी जबान से सच्चे दिल के साथ अल्लाह के हुजूर तौबा कर ले तो जितने गुज़िश्ता गुनाह हैं सब वो माफ फरमा देगा। और इसी जबान से गुनाह करता रहे, गीबत करता रहे, चुगलियां खाता रहे, तो फिर उसका ठिकाना जहन्नम। मालूम यह हुआ कि इन तमाम लग्जिशों में जबान की लग्जिश सबसे ज्यादा खतरनाक, सबसे ज्यादा खतरनाक। तो अगर हम अपनी आफियत चाहते हैं और अपना ठिकाना जन्नत में बनाना चाहते हैं तो हमें चाहिए कि आज ही से हम अपनी जबान पर काबू पालें, आज ही से जबान पर काबू पालें। फला शख्स ऐसा है, उसने ये किया, उसने वो किया, उसने वो किया, तुम नहीं जानते। हो सकता है जिसकी बुराई तुम कर रहे हो अल्लाह की नजर में उसका मकाम कुछ और, और अगर उसका मकाम कुछ और हुआ और तुमने बुराई कर दी तो फिर तुम्हारा ठिकाना क्या हुआ। इसलिए अपने आप को सबसे कमतर समझो, अपने आप को सबसे हकीर समझो, और अल्लाह की बारगाह में आजजी इनके सारी करते रहो। जो आजजी इनके सारी करता है अल्लाह रब्बुल आलमीन इज्जत और वकार अता फरमाता, उरूज अता फरमाता, और जो गुरूर करता है गुरूर का सर हमेशा नीचा होता है। तो अब आपने समझ लिया कि जबान की लफ्जिश इन तमाम लफ्जिशों से ज्यादा खतरनाक। इसीलिए हजरत इमाम गजाली रहमतुल्लाह अलैह ने अपनी किताब अहयाउल उलूम में एक बाब बांधा जिसमें लिखा आफातुल लिसान। बाब आफातुल लिसान, लिसान कहते हैं जबान को, इसका मतलब जबान की आफतों का बयान, जबान की आफतों का बयान। तो अगर उन चीजों को हम पढ़ लें और अपने आप को, अपनी जबान को खास तौर पे दुरुस्त कर लें तो आप देखें काफी चीजें जो हैं वो दुरुस्त हो जाएंगी। इसीलिए बुजुर्गान दीन औलिया कामिलीन ने ये वज़ाइफ का सिलसिला शुरू किया। अब पढ़ने के लिए बताते ना, अब आमतौर पर हम आपको जो शजरा देते हैं उसमें पांच वज़ाइफ तो हर मुरीद के लिए हैं, जिन जिन के पास शजरा है उनको पता हो, पंचगाना वज़ाइफ हर मुरीद के लिए। फजर के बाद 100 मरतबा या अज़ीज़ो या अल्लाह हो, जोहर के बाद या करीम या अल्लाह हो, असर के बाद या रहीम या अल्लाह हो, मगरिब के बाद या जब्बार या अल्लाह हो, इशा के बाद या सत्तार या अल्लाह हो, पांच वज़ाइफ तो जरूर हैं हर एक के लिए। 100 मरतबा पढ़ना हर नमाज के बाद, क्यों वज़ाइफ की जरूरत क्या है, पढ़ने की क्या जरूरत है? अब बाद लोग इतराज करते हैं ना कि क्या जरूरत है मुरीद होने की, क्या जरूरत है शजरा पढ़ने की, क्या जरूरत है इन वज़ाइफ के पढ़ने की, जो वज़ाइफ नहीं पढ़ते क्या उनकी बख्शिश नहीं होगी, जो वज़ाइफ नहीं पढ़ते क्या वो जन्नत में नहीं जाएंगे। हम कब कह रहे हैं जन्नत में नहीं जाएंगे? सरकार ने फरमाया मन क़ाला ला इलाहा इल्लल्लाह फहुवा दखलल जन्ना, जिसने दिल से कलमे तैयबा पढ़ लिया, ला इलाहा इल्लल्लाह जिसने कहा वो जन्नत में दाखिल हो। लेकिन ये तमाम चीजें इसलिए हैं कि जितनी देर आप ये पढ़ते रहेंगे आपकी जबान जिक्र इलाही में मशगूल रहेगी, मशगूल रहेगी ना। मिसाल के तौर पर 5 मिनट आपने या अजीजो या अल्लाह का विर्द किया, 5 मिनट, ये मैं कम से कम बता रहा हूं, 100 मरतबा आपने पढ़ा, एक तस्बीह पढ़ ली, 5 मिनट आप गीबत से, गुनाह से, चुगली से, किसी की दिल आजारी से, हर चीज से बचे, बचे रहे ना, 5 मिनट तो बच गए। और अगर पूरे दिन में 5 मिनट यानी हर नमाज के बाद 5 मिनट आपने किया तो कितने मिनट हो गए? 25 मिनट हो गए। 25 मिनट आपकी जबान जिक्र इलाही में मशगूल रही, वो 25 मिनट आपका जो वक्फा था इबादत में शुमार हुआ, वो 25 मिनट शैतान आपसे दूर रहा और रहमान आपसे करीब रहा। ये फायदा है वज़ाइफ करने कि जब इंसान ये पढ़ता है तो उसकी जबान जो है जिक्र इलाही में मशगूल होती है, और अगर खुशू और खुजू के साथ पढ़े, काश उसका दिल भी मसरूफ हो जाए तो फिर तो उरूज और बुलंदी भी आता हो। इसीलिए कुछ वज़ाइफ वो हैं जो हम ऐसे बताते हैं कि आप चलते फिरते भी पढ़ सकते हैं, उठते बैठते भी आप पढ़ सकते हैं, उसका विर्द कर लें, ऑफिस में हैं, घर में हैं, गाड़ी में, सवारी पे आप पढ़ लें। लेकिन कुछ ऐसे हैं जो बिल्कुल खास तौर पे मुसल्ला बिछा के क़िबला रुख रुजू है इल्लल्लाह होकर पढ़ें, उन दोनों में फ़र्क है। विर्द करने का हुक्म इसलिए दिया गया कि चलते फिरते आप पढ़ेंगे, उठते बैठते पढ़ेंगे तो 24 घंटे आपकी जबान जिक्र इलाही में मशगूल रहे, और 24 घंटे मशगूल रहेगी तो 24 घंटे आपके इबादत में शुमार होंगे। और जिसके लिए कहा कि एक जगह बैठकर खुसूसी तौर पर रुजू इल्लाह होकर, उसमें क्या है कि फिर दिल भी उस जबान के साथ मशगूल हो जाए। तो अगर दिल और जबान एक है तब बंदा नेक, और अगर दिल में कुछ और है, जबान में कुछ और, तो फिर मुश्किल है। तो इसलिए इन तमाम चीज़ों के करने का मकसद यही है कि हम अपनी जबान को पाक रखें, और जबान को जब पाक रखेंगे तो खुद ब खुद जबान की लग्जिशों से महफूज रहेंगे। इससे महफूज रहने का एक और तरीका भी है, और वो तरीका क्या है, हम ये नहीं कहते कि आप 24 घंटे पढ़ते रहें, अगर पढ़ें तो बहुत अच्छा है, सुभान अल्लाह, लेकिन अक्सर लोगों के काम, उनके कारोबार, उनकी चीज़ें ऐसी होती हैं कि वो उनको बोलना पड़ता ही है। मसलन किसी की दुकान है, कोई ऐसा कारोबार कर रहा है खरीदो फरोख का, तो उसको तो बोलना ही है ना, वो अगर तस्बीह लेके बैठ जाएगा तो ग्राहक बेचारा कहाँ जाए। तो इसलिए जबान को गुनाहों से, लग्जिशों से, खताओं से महफूज करने का एक बेहतरीन तरीका यह है कि 24 घंटे में एक तस्बीह अस्तगफार की पढ़ लें, अस्तगफिरुल्लाह रब्बी मिन कुल्ले ज़म्बिन व अतूबु इलैह, और उसके बाद दुआ कर लें, मौला इस 24 घंटे में मेरी जबान से अगर कोई ऐसा लफ्ज निकल गया हो जो तेरी रजा के खिलाफ हो, जो शरीयत के खिलाफ हो, जो किसी भी तरह हुक्म उजूली में आता हो, मौला इसकी बरकत से तो माफ़ करना। तो इस्तग़फ़ार ऐसी चीज है कि जो उस लग्जिश को मिटा देती, उस खता को खत्म कर दे। कितना आसान तरीका, एक तस्बीह पढ़ने में कोई टाइम नहीं लगता, अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ले ज़म्बिन व अतूबु, कम से कम एक तस्बीह, ज्यादा आप जितना चाहें, जितना ज्यादा पढ़ेंगे उतनी ज्यादा गुनाह माफ होंगे। तो इसलिए जो लोग इस तरह मसरूफ हैं उनके लिए ये एक बेहतरीन नुस्खा है जबान की लग्जिश से बचने का, जबान की खता से, गुनाह से बचने का, अस्तग़फ़ार सबसे बेहतरीन तरीका। तो अगर आप एक तस्बीह पढ़ लेंगे सारी चीज़ें जो हैं वो साफ हो जाएंगी, और उसमें नियत यही रखें कि मेरी जबान से दानिस्ता या ना दानिस्ता, कसदन या सहवन, कोई जुमला ऐसा निकल गया हो कि किसी बंदे की दिल आजारी हो गई हो, या कोई ऐसा जुमला जो अल्लाह की बारगाह में जिसकी पकड़ हो सकती है, मौला उसे माफ फरमा दे, यकीनन वो माफ फरमा दे। ये है जबान की लग्जिश। अब आइए आगे चलें, इसके बाद है हाथ की लग्जिश। लग्जिश के माना खता, खता के माना गलत। हाथ की लग्जिश क्या है? हराम की तरफ हाथ बढ़ाना, यह हाथ की लग्जिश है। हराम की तरफ हाथ बढ़ाना कैसे? कोई ऐसा कारोबार है जो आप जानते हैं कि इसका करना शरीयत में मना है, और फिर आप उसमें शामिल हो गए, और उससे हासिल करदा रकम जो है वो आपके लिए हराम है। यह हाथ की लग्जिश, आपने उसकी तरफ हाथ बढ़ाया, यह हाथ की लग्जिश। حرام پیسے سے کمایا ہوا لقمہ لے کر کھانا ہاتھ کی لغزش. اسی طرح جتنی بھی چیزیں اس ذمن میں آتی ہیں وہ سب ہاتھ کی لغزش میں آتی ہیں. اس سے بھی اپنے آپ کو بچائیں اور محفوظ رکھیں. اس کے بعد ہے پیر کی لغزش. غلط راستے کی طرف جانا یہ پیر کی لغزش ہے. آپ جانتے ہیں کہ فلاں جگہ جانا جو ہے وہ غلط ہے. اگر میں وہاں جاؤں گا وہاں گناہ ہو رہے ہیں، وہاں غلطی ہو رہی ہے، وہاں شریعت کے خلاف کام ہو رہا ہے، اور پھر قصدن چل کر اس مقام کی طرف اگر آپ گئے تو یہ ہے پیر کی لغزش. یہ پیر کی لغزش، اس کا بھی سوال ہو سکتا ہے. وہ الگ بات ہے کہ آپ کو کوئی چیز پتہ نہیں اور آپ بغیر کسی ارادے کے پہنچ گئے اور اس کے بعد آپ نے دیکھا تو وہاں سے پلٹ آئے تو وہ پھر غلطی نہیں ہے. لیکن اگر ایک انسان کے علم میں ہے کہ فلا مقام پر یہ کام ہو رہا ہے اور پھر جان بوجھ کر وہ چل کر وہاں جاتا ہے، یہ اس کے پیر کی لغزش ہے. اس کو امام قشیری رحمۃ اللہ علیہ نے فرمایا کہ یہ تین چیزیں جو ہیں ان میں سے پہلی چیز ظاہر بدن سے لغزش کا محو کرنا، محو کے معنی مٹانا. تب ہم نے آپ کے سامنے زبان کی لغزش، آنکھ کی لغزش، کان کی لغزش، ہاتھ کی لغزش اور پیر کی لغزش، یہ ساری لغزشیں جو ہیں، خطائیں جو ہیں، غلطیاں جو ہیں، اگر ان کو ہم محو کر دیں، محو کے معنی مٹا دیں، تو جب ان کو مٹا دیں گے تو اوصاف حمیدہ پیدا ہو جائیں گے، نیکیاں پیدا ہو جائیں گی. کیا مطلب؟ اگر آنکھ کی لغزش ہے حرام دیکھنا، آپ نے اس کو مٹا دیا تو آنکھ جو ہے وہ حلال دیکھے گی، وہی دیکھے گی جو خدا چاہتا ہے. اگر کان کی لغزش، اس کو آپ نے مٹا دیا، ختم کر دیا، اس راستے سے ہٹ گئے جہاں غلط گفتگو یا فحش گوئی آپ کے کان میں پہنچ رہی ہے، تو آپ نے گویا کان کی لغزش کو محو کر دیا، مٹا دیا. اب اچھی بات اگر کان میں پہنچ رہی ہے تو سمجھے کہ آپ اجر و ثواب کے مستحق ہو. زبان کی لغزش کے اپنی زبان کو غلط لقمہ کھانے سے بھی روک لیا اور غلط بات کہنے سے بھی روک لیا، فحش گوئی سے بھی روک لیا، غیبت سے، عداوت سے، چغلی سے، تمام چیزوں سے روک لیا، تو گویا آپ نے ان گناہوں کو محو کر دیا، مٹا دیا اور اس بات کر دیا نیکیوں کا. ظاہر ہے محو جو ہے اس بات کی ضد ہے نا، مٹانا جو ہے وہ ثابت کرنے کی ضد ہے اور ثابت کرنا مٹانے کی ضد ہے. ایک چیز ہے نا قائم کرنا اور ایک چیز ہے ختم کرنا. تو جب ختم ہوگا تو اس بات ہوگا ضرور، یعنی اگر گناہ ختم ہوں گے تو نیکیاں ہوں گی. تو گناہوں کو مٹانا، نیکیوں کا قائم کرنا، یہی محو اور اس بات ہے، یہی محو اور اس بات ہے. تو محو کی پہلی قسم ظاہر بدن سے لغزش کا دور کرنا، یہ پہلی قسم ہے. اب دوسری قسم امام قشیری رحمۃ اللہ علیہ فرماتے ہیں، اس کی دوسری قسم ہے غفلت کو دل سے محو کرنا. غفلت کو دل سے محو کرنا یعنی مٹانا. کون سی غفلت؟ کس چیز سے غفلت؟ غفلت توجہ کی ضد ہے. سمجھ رہے ہیں بات؟ غفلت توجہ کی ضد ہے. ایک چیز ہے نا متوجہ ہونا. اب آپ سب میری طرف متوجہ ہیں، سب متوجہ ہیں نا یا نہیں؟ خیر مجھے نہیں پتا سب متوجہ ہیں. اچھا سب متوجہ، الحمدللہ. تو اس کا مطلب ہے کہ غفلت نہیں ہے، نہیں ہے نا، خدا کا شکر ہے. اللہ تعالیٰ غفلت کو دور کر دے، ہم سب کو کی غفلت کو دور کر دے. تو دوسری قسم غفلت کو دل سے محو کرنا، مٹانا. اب غور کرنا ہے کون سی غفلت، ہم کس چیز سے غافل ہیں، کس غفلت کو ہم دل سے نکالیں اور کس توجہ کو دل میں ڈالیں. اگر توجہ ہوگی تو غفلت نہیں ہوگی، اور غفلت ہوگی تو توجہ نہیں ہوگی، دونوں ضد ہیں. اگر آپ میری طرف متوجہ ہیں تو غافل نہیں ہیں، اور اگر غافل ہیں تو متوجہ نہیں، یہ تو ضد ہے. جیسے دن اور رات، یہ ضد ہے، دن ہے تو رات نہیں ہے اور رات ہے تو دن نہیں ہے. روشنی ہوگی تو رات کیسے ہوگی، اور اندھیرا ہوگا تو دن کیسے ہوگا؟ جہالت ہوگی تو علم نہیں ہوگا، اور جیسے ہی علم آئے گا جہالت ختم ہو جائے گی. صحیح ہے نا، جیسے ہی علم آیا جہالت ختم ہو گئی، دونوں چیزیں رہ نہیں سکتی. ایک آدمی عالم اور جاہل نہیں ہو سکتا، जब तक जाहिल है जाहिल है, जब इल्म हासिल कर लिया जहालत दूर हो गई, जब तक आप गाफिल थे गाफिल थे, अब अल्हम्दुलिल्लाह मुतवज्जो हो गए, गफलत खत्म हो गई, गफलत खत्म हो गई। तो दूसरी किस्म गफलत को दिल से महू करना, क्या मतलब? हम अल्लाह तबारक व तआला से उसके जिक्र से जो गाफिल हैं उस गफलत को दिल से दूर कर दें, महू कर दें, मिटा दें, और जैसे ही मिटाएंगे तवज्जो हो जाएगी, गफलत दूर होगी ना तवज्जो होगी, क्योंकि दोनों एक दूसरे की जिद हैं। जब तक गफलत है तवज्जो नहीं है। अब आप बच्चे को लेकर आते हो, हजरत ये पढ़ता नहीं है, ये इसकी बिल्कुल पढ़ने पे तवज्जो नहीं है, यही कहते हैं ना पढ़ने पे तवज्जो नहीं देता, इम्तिहान करीब है, क्या मतलब? पढ़ाई से गाफिल है, और जैसे ही वो मुतवज्जो होगा गफलत दूर हो जाएगी। तो गफलत को दिल से महू करने का, मिटाने का मकसद यह है कि अल्लाह तबारक व ताला के जिक्र से जो गफलत तुम्हारे दिल में है उस गफलत को महू कर दो, मिटा दो, तवज्जो पैदा हो जाएगी। और जब तवज्जो पैदा होगी तो क्या होगा? फिर सरकार की तवज्जो भी हो जाएगी, और जब सरकार दो आलम अलैहिस्सलाम की तवज्जो होगी तो अल्लाह रब्बुल आलमीन जल्ला जलालहू अम्मा नवालहू की तवज्जो भी हो जाएगी। तवज्जो की बात है। और सलासिल तरीकत में और इस्तिलाह तसव्वुफ में तवज्जो की बड़ी अहमियत है, बड़ी अहमियत है। पीर एक मरतबा मुरीद की तरफ तवज्जो दे दे सही तौर पर, कहां से कहां पहुंचा दो, एक तवज्जो दे दो, तवज्जो की बात है। जब तक गाफिल है गाफिल है, अगर भरपूर तवज्जो दे दी जमीन से आसमान पर पहुंचा दो। बुजुर्गान दीन की सीरत उठाकर देखिए, उनकी हिस्ट्री उठाकर देखिए, और हकीकत में उनकी गफलत गफलत नहीं होती, गाफिल नहीं होते, वो इम्तिहान लेते हैं, वो हमारी तवज्जो का इम्तिहान लेते हैं, हमारी गफलत का इम्तिहान लेते हैं। देखो ये मुझसे कितना गाफिल है, ये मुझसे कितना गाफिल है, इसकी कितनी तवज्जो मेरी तरफ है। और जब उन्होंने इम्तिहान लिया और मुरीद उस इम्तिहान में पूरा उतर गया, और पीर ने देख लिया शेख कामिल ने कि इस मुरीद की पूरी तवज्जो मेरी तरफ है, तो फिर वो भी पूरी तवज्जो डालता है, और जब शेख की भरपूर तवज्जो मुरीद पर हो जाए तो वो मुरीद कामिल बन जाता है। तवज्जो की बात है। तो तरीकत में तवज्जो की बड़ी अहमियत है। कहते हुजूर तवज्जो फरमाइए, थोड़ी सी तवज्जो फरमाइए, थोड़ी सी निगाह फरमाइए। तवज्जो की बात है, क्या मतलब? आप जो मेरी तरफ से थोड़े से गाफिल हैं आप तवज्जो कर दीजिए, काम हो जाए। और यही तवज्जो जो है ये एक इतना बड़ा मौजू है कि इस तवज्जो पर ही पूरी नशिस्त हो सकती है। लेकिन कब? जब आपकी तवज्जो मेरी तरफ। अगर आपकी तवज्जो मेरी तरफ हो जाए तो मैं पूरी नशिस्त तवज्जो पर ही कर दूं, और मैं जितनी भी नशिस्तें कर रहा हूं मेरा कोई कमाल नहीं है, मेरे बड़ों की तवज्जो मेरी तरफ, और जब तक तवज्जो रहेगी मैं करता रहूंगा, और अगर खुदा ना खास्ता ना रही तो नहीं कर सकता, इंशाल्लाह रहेगी, हमेशा रहेगी। तो तवज्जो की बात है, आप हमारी तरफ तवज्जो रखें, हम आपकी तरफ भरपूर तवज्जो रखें। तो दिल से गफलत को महू करना ये दूसरी किस्म है, क्या मतलब? जो अल्लाह तबारक व तआला के जिक्र से गफलत है उसको दूर कर दो, और जब गफलत को दूर कर दोगे तवज्जो हो जाएगी। अच्छा, उस गफलत और तवज्जो की निशानी क्या है, क्या निशानी है? अब आप कहेंगे हमें कैसे पता चले कि हम अल्लाह के जिक्र से गाफिल हैं, हमें कैसे पता चले कि अब हमारी तवज्जो अल्लाह की जानिब, अल्लाह तबारक व तआला के जिक्र की जानिब हो गई। उसका बहुत अच्छा तरीका है। हर शख्स चेक कर सकता है कि उसको वो मुतवज्जो है या गाफिल है, बहुत आराम से चेक कर सकता है, उसमें कोई किसी से पूछने की जरूरत नहीं कि बताओ मैं गाफिल हूं या मुतवज्जो हूं, किसी से पूछने की जरूरत नहीं, अपने दिल से पूछ लो, अपने दिल से पूछ लो। अगर पूरे दिन में एक नमाज भी तुम्हारी कजा नहीं हुई समझ लो तुम मुतवज्जो हो, और अगर अक्सर नमाजें कजा हो गई फिर मुतवज्जो नहीं। कैफियत यह होनी चाहिए کہ انسان کا دل اس کیفیت میں لگا رہے کہ کب مسجد سے آواز آئے اور میں نماز کے لیے تیار ہوں. یہ ہے توجہ. اور انسان جس طرف توجہ دیتا ہے وہیں کامیابی حاصل کرتا. یہ توجہ ہی کی تو بات تھی کہ سمندروں کا سینہ انسان نے چیر دیا. یہ توجہ کی بات تھی کہ فضاؤں کا سینہ چیر دیا, جہاز اڑا دیا, پانی میں تیرا دیا, ریل کو دوڑا دیا. انسانوں نے ہی تو کیا. ادھر توجہ کی ادھر دوڑا دیا, ادھر توجہ کی ادھر دوڑا دیا, چاروں طرف توجہ کی. کسی نے ستاروں پر توجہ کی, کسی نے چاند اور سورج پر توجہ کی, کسی نے جہازوں پر توجہ کی, سائنس پر توجہ کی, کسی نے پوری کائنات پر توجہ کی. کائنات پر توجہ کرنے والے افلاطون بنے, کائنات پر توجہ کرنے والے جعلی نوز بنے, کسی نے جسم انسانی پر توجہ کی وہ طبیب بن گیا, جسم انسانی پر توجہ کی طبیب بن گیا, اور جس پر اللہ نے توجہ کی وہ حبیب بن گئے. تو یہ کائنات پر توجہ دینے والے افلاطون, جعلی نور, یہ سارے بنتے رہے, اور اپنے اوپر توجہ دینے والے غوث اعظم بنے, اپنے دل پر توجہ دینے والے غریب نواز سلطان الہند بنے, اپنے اوپر توجہ دینے والے مخدوم سمنانی, محبوب ربانی, مجدد الف ثانی بنے. اپنے اوپر توجہ دی, کائنات پر نہیں, اپنی ذات پر توجہ دی. ہم کیا ہیں, ہمیں کیوں پیدا کیا, مقصد کیا ہے, اور انسان کی کیفیت کیا ہے. وہ ساری دنیا کا کیوں سمجھنا چاہتا ہے, یہ سورج کیوں ہے, یہ چاند کیوں ہے, یہ آسمان کیوں ہے, یہ ستارے کیوں ہیں, یہ زمین کیوں ہے, یہ آسمان کیوں ہے, یہ ساری چیزیں کیوں ہیں, پوری کائنات کا کیوں سمجھنا چاہتا ہے. یہ نہیں سوچتا یہ خود کیوں ہے, یہ نہیں سوچتا میں کیوں ہوں, یہ کبھی نہیں سوچا. سائنسدان لگے ہوئے ہیں, سورج زمین کے گرد گھوم رہا ہے یا زمین سورج کے گرد گھوم رہی, یہ چاند سفر کر رہا ہے یا ستارے سفر کر رہے ہیں, یہ چاند کیسے چمک رہا ہے, یہ سورج کیسے چمک رہا ہے, یہ ساری چیزیں دیکھ رہے ہیں. تو کائنات کا کیوں سمجھنے والے سائنسدان بنے, افلاطون بنے, جعلی نیوز بنے, اور اپنا کیوں سمجھنے والے غوث اعظم جیلانی بنے. اپنے کیوں کو سمجھو, ہم کیوں ہیں, ہم کس لیے ہیں, کس لیے پیدا کیا ہے. جس نے اپنے کیوں کو سمجھا اور اپنے اوپر توجہ دی, اس کی غفلت دور ہو گئی, توجہ پیدا ہو. تو اللہ کی طرف توجہ کرنے کا مقصد, اور یہ سمجھنا کہ ہماری توجہ ہے یا نہیں. اگر آپ یہ دیکھ لیں کہ پورے دن میں آپ کی کوئی نماز قضا نہیں ہوئی, آپ نے وقت پر ادا کی ہے, تو سمجھ لیں کہ اب آپ ذکر الہی سے غافل نہیں. اور اگر خدا نخواستہ ایسا ہے کہ نمازیں گزر رہی ہیں, اذانیں ہو رہی ہیں, آپ اپنے کاروبار میں, اپنے گھریلو کاموں میں, اہل و عیال میں مصروف ہیں, ایک نماز نکلی, چلو ظہر میں پڑھ لیں گے, نکلی تو چلو عصر میں پڑھ لیں گے, وہ نکلی ہم مغرب میں پڑھ لیں گے, پانچوں نمازیں نکل گئیں, تو سمجھ لو اب توجہ نہیں ہے, اب غفلت ہی غفلت, غفلت ہی غفلت. اور جس توجہ کا میں ذکر کر رہا ہوں کہ آپ نے اگر دیکھا کہ ہر نماز آپ نے وقت پر پڑھی, یہ توجہ ہے. ویسے تو یہ توجہ ہے, لیکن اگر بزرگان دین کی نگاہ سے دیکھو تو یہ بھی غفلت ہے. اہل اللہ کے ہاں جن کا مقام بلند ہے, ان کے ہاں یہ بھی غفلت ہے. ان کا تو ارشاد یہ ہے کہ پانچ نمازیں پڑھنا کوئی کمال نہیں ہے, ہر لمحہ اس کے ذکر میں ہو. فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے, اللہ کا ذکر تم اس طرح کرو کہ لوگ تمہیں پاگل اور دیوانہ سمجھیں. قرآن کہتا ہے الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم, کھڑے ہو کر, بیٹھ کر, رکوع میں, سجود میں, ہر حالت میں تم اللہ کا ذکر کرو, ہر وقت اللہ کا ذکر کرو. وہ ہے توجہ. وہ کیفیت تو ہماری نہیں ہو سکتی. کم سے کم ہم اتنا تو کر سکتے ہیں کہ پانچ وقت جو اس نے ہماری ڈیوٹی لگائی, پوری توجہ کے ساتھ یہ نمازیں ادا کر لیں, اس میں بھی کامیابی, اس میں بھی کم سے کم اتنی غفلت تو دور کر سکتے ہیں. لیکن حیرت کی بات ہے, بہت سے ایسے لوگ بھی آتے ہیں کہ جو جمعے کی نماز بھی نہیں پڑھتے, कितने अफसोस की बात है। यानी ये पांच नमाजें छूट जाना, ये तो बहुत बड़ी बात है कि इंसान ने पांच नमाजें छोड़ दी, एक नमाज भी नहीं छूटनी चाहिए। मुझे हैरत हुई ऐसे लोगों पर, पूछा नमाज पढ़ते हो? नहीं, कभी कभी। अच्छा जुमे की तो पढ़ते हो? नहीं, जुमे की भी नहीं पढ़ते। और हदीस शरीफ के मुताबिक एक जुमा जिसने कसदन छोड़ दिया, एक तिल के बराबर स्याही उसके दिल पर आ गई। दूसरा जुमा छोड़ दिया, फिर एक तिल लगा दिया। अगर मुसलसल छोड़ता रहा, पूरा कल्ब जो था स्याह हो। इसलिए कोशिश करें। खैर अल्हम्दुलिल्लाह आप सब अहले तरीकत हैं। मैं पूरी उम्मीद के साथ ये बात कह सकता हूं कि आप में से कोई ऐसा नहीं होगा जिसका जुमा कभी भी नागा हुआ हो। और कोशिश ये करें कि पांच नमाजें जो हैं इसमें से भी कोई नागा ना हो। अगर कभी ऐसा हो जाए बीमारी के तहत, बतकाज़े बशरियत हो सकता हर इंसान के साथ, तो कजा भी अदा कर ले, ऐसा ना हो कि दो नमाजें भी कजा हो जाए। सफर की वजह से, बीमारी की वजह से कोई ऐसी मजबूरी, वो अल्लाह तबारक बताला माफ फरमा देता है, लेकिन फिर भी कजा अदा कर ले। और अगर अपने घर पे हैं, वैसे कारोबार में हैं, तो फिर कोशिश कीजिए कि हर नमाज वक्त पर अदा कर लें, कजा ना हो। सिर्फ अगर हम इसी चीज की पाबंदी कर लें, आधी से ज्यादा परेशानियां हमारी दूर हो जाएं। हम इन तमाम चीजों से गाफिल हैं, इसी गफलत को दूर करना है। तो दूसरी किस्म क्या? गफलत को दिल से महू करना, यानी मिटाना। तो जब आप गफलत को मिटाएंगे तो क्या होगा? तवज्जो पैदा हो जाएगी। जरूरत है मुतवज्जो होने की, अपने आप की तरफ, अपनी जात की तरफ, अपने शेख की तरफ, अपने नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ और अपने खुदा की तरफ। ये तवज्जो जब इंसान करेगा, खुद ब खुद गफलत दूर हो जाएगी। और गफलत जो है ये शैतान पैदा करता है, गफलत शैतान की तरफ से। तो जब आप अस्तगफार का विर्द करेंगे, शैतान खुद ब खुद दूर हो जाएगा। जब शैतान दूर होगा, गफलत दूर हो जाएगी। और जब रहमान करीब होगा, तवज्जो पैदा हो जाएगी। और अगर उसकी तवज्जो हो गई अल्लाह रब्बुल आलमीन जल्ला जलालहु अम्मन वलो, तो फिर आप समझ लें इस दुनिया में भी कामयाब और आखिरत में भी कामयाब। अब तीसरी चीज, जो तीसरी किस्म है इस महू की, वो है बीमारी को बातिन से महू करना। बीमारी को बातिन से महू करना, बातिन क्या मतलब? हर चीज का एक जाहिर है, एक बातिन है। जैसे मिसाल के तौर पर ये जिस्म है, ये नजर आ रहा है, ये जाहिर है। और दिल, दिल नजर आता है? नहीं, उसकी कैफियत नजर आती है। दिल नजर नहीं आता, उसकी कैफियत नजर आती। कैसे? चेहरा जो है वो दिल का आईना है। फेस इज इंडेक्स ऑफ माइंड। दिल में जो कुछ होगा चेहरे से जाहिर होगा। अगर दिल में नदामत हो तो चेहरे पे शर्मिंदगी जरूर आ जाएगी। अगर दिल में गम हो तो चेहरे पे आसार आ जाएंगे। और अगर दिल में खुशी हो तो चेहरे पे इंबिसात की लहरें आ जाएंगी। तो दिल बातिन है, चेहरा जाहिर है। बातिन से बीमारियों का महव कर महू करना, महू के माना मिटाना। अब बातिन में क्या बीमारियां हैं? बुग्स, अदावत, नफरत, हसद, जलन, ये सारी क्या हैं? ये बीमारियां। कौन सी बीमारियां? रूहानी बीमारियां। इसका इलाज रूहानी डॉक्टर के पास है, जिस्मानी के पास नहीं। कोई टेबलेट ऐसी इजाद हुई हो जिससे हसद दूर हो जाए, कोई कैप्सूल ऐसा कि जिससे जलन दूर हो जाए, है कोई? कोई दवा हकीम के पास, तबीब के पास, कि चुगलखोरी की आदत खत्म हो जाए, दिल से नफरत खत्म हो जाए, मोहब्बत पैदा हो जाए? नहीं। एक सफर में एक साहब ने पूछा, नाम देखा तो, आप डॉक्टर हैं? मैंने कहा हाँ मैं डॉक्टर हूं। अच्छा आप डॉक्टर हैं? कौन से डॉक्टर? मैंने कहा हार्ट स्पेशलिस्ट। अच्छा आप हार्ट स्पेशलिस्ट? बड़े गौर से देख रहे हैं, ये दाढ़ी, ये जुब्बा, ये सारी चीजें, ये हार्ट स्पेशलिस्ट। बेचारा परेशान हो गया। मैंने कहा दिल की बीमारियां उनका इलाज करते हैं, दिल की बीमारियां। कौन सी बीमारियां? हसद, जलन, नफरत, अदावत, इसका इलाज करते हैं। डॉक्टर? फिर उसके समझ में आया कि हाँ क्या बात है। तो मसला यही है, अगर दिल की बीमारी हो तो तबीबाने बदन से रابطہ करो, और रूह बीमार हो जाए तो तबीबाने रूहानी से रابطہ करो। तो तीसरी चीज का दिल से बीमारी को बातिन से महव करना। अब जाहिरी तौर पर तो इंसान बहुत अच्छा है, सबसे खुश अखलाकी से मिल रहा है, सब कुछ कर रहा है, लेकिन दिल में बुग्ज़ अदावत भरी। उस बीमारी को दूर करना, उसको महू करना यानी मिटा देना। क्या मतलब? जब दिल से नफरत दूर होगी मोहब्बत पैदा हो जाएगी, रियाकारी दूर होगी खुलूस पैदा हो जाएगा, अदावत दूर होगी मोहब्बत पैदा हो जाएगी। जितनी चीजें बीमारियां हैं ये दूर होंगी, उसकी जगह खुलूस मोहब्बत सारी चीजें पैदा हो जाएगी। तो जब हम अपने दिल से वो चीजें मिटा देंगे, हसद को मिटा देंगे, रश्क पैदा हो जाए। एक चीज है ना रश्क और एक है हसद। रश्क करने से मना नहीं किया, हसद से मना किया। हसद का मतलब ये चीज इसके पास है, इससे छिन जाए और मुझे मिल जाए। यही हो रहा है आजकल माशरे में, यही है। किसी के पास कोई चीज के पास क्यों आ गई, इससे छिन जाए मौला, इससे छिन जाए मुझे मिल जाए, ये हसद है। और रश्क क्या है? मौला जैसी नेमत तूने इसे अता फरमाई है, इसके पास रहे ऐसी मुझे भी अता कर, ये रश्क है। साहबा इकराम एक दूसरे से हसद नहीं करते थे, रश्क करते थे। रश्क सिद्दीक अकबर रजी अल्लाह तआला ने जंगे तबूक के मौके पर सारा माल लाकर हुजूर की बारगाह में पेश कर दिया। फरमाया अबू बकर घर वालों के लिए क्या छोड़ा? कहा अल्लाह और उसका रसूल काफी। फारूक आजम फरमाते मैं रश करने लगा सिद्दीक अकबर रजी अल्लाह तआला, काश ऐसा मकाम मेरा होता, मैं तो आधा माल लेकर आया, मैं बड़ा खुश था, मैंने बहुत बड़ा कमाल किया, मैं सिद्दीक अकबर रजी अल्लाह तआला से इस मर्तबा आगे बढ़ गया नेकियों में। वो नेकियों में आगे बढ़ने की कोशिश करते थे और हम दुनियावी तौर पर बढ़ने की कोशिश करते, इसके पास एक कार है तो मेरे पास भी हो जाए, इसके पास एक बंगला तो मेरे पास भी हो जाए। वो सहाबा नेकी करने में आगे बढ़ते थे, सबकत करते थे। फरमाते मैं बड़ा खुश था, मैं आज बढ़ गया सिद्दीक अकबर रजी अल्लाह तआला से, मैंने बड़ा कमाल किया, आधा माल हुजूर की बारगाह में पेश किया। लेकिन जब वो आशिक रसूल सल्लल्लाहु अलैहि वसल्लम आशिक सादिक आया, वो कुल का कुल माल उठाकर ले आया, आका ने पूछा अबू बकर घर वालों के लिए क्या है? कहा अल्लाह और उसका रसूल काफी, अल्लाह और उसका रसूल काफी। फरमाया मैंने सोचा अब मैं आगे नहीं बढ़ सकता। तो एक दूसरे पर रश कीजिए, हसद मत कीजिए, हसद रूहानी बीमारी है। सरकार ने फरमाया या कुमल हसद फइन्नहु ताकुलु नारुल हतब, हसद गुनाहों को इस तरह खा जाती है, नेकियों को इस तरह खा जाती है जैसे आग लकड़ी को खा जाती है। तुम हसद करोगे तुम्हारे गुनाह खत्म होना शुरू हो जाए, हसद करने की जरूरत ही नहीं। रश करो, मौला जैसी नेमत तूने इसे दी है मुझे भी ऐसी नेमत अता फरमा, मुझ पर भी अपना करम फरमा दे, मुझ पर भी अपनी रहमत फरमा दे। तो बीमारी को बातिन से दूर करना क्या मतलब? बातनी जितनी भी बीमारियां हैं, दिल की बीमारियां, उन सब को आप दूर कर दीजिए, खुलूस को, मोहब्बत को, इन तमाम चीजों को अपने दिल के अंदर जगा दी। जब ये तमाम चीजें पैदा होंगी तो ये बातनी बीमारियां खुद ब खुद दूर हो जाएंगी। तब आपने समझ लिया कि महू और इस बात, क्या माना हुए महू के? मिटाना, और इस बात कायम करना। गलत चीजों को मिटा दीजिए यानी गुनाहों को मिटा दें और नेकियों को कायम कर दें। और कायम करने में भी एक नुक्ता है, एक चीज है नमाज पढ़ना और एक चीज है नमाज को कायम रखना, दोनों में फर्क है। आपने नमाज पढ़ी, आपने कहा मैंने नमाज पढ़ ली, लेकिन नमाज के पढ़ने के बाद खुदा ना खास्ता कोई ऐसा अमल कर दिया कि नमाज जाया हो गई, तो क्या फायदा हुआ? इसीलिए कुरान ने कहा अकीम सनात, नमाज कायम करो, ये नहीं कहा नमाज पढ़ो, नमाज कायम करो। क्या मतलब? पढ़ी हुई नमाज को कायम रखो, बहुत बड़ा नुक्ता है, पढ़ी हुई नमाज को कायम रखो। नमाज पढ़ना तो बहुत आसान है, उसको बचाना बड़ा मुश्किल है। नमाज यजीद भी पढ़ता था लेकिन बचा नहीं सका, हुसैन ने गर्दन कटा कर भी नमाज को बचा के दिखा दिया। पढ़ना यजीद को आता था, बचाना हुसैन को आता। तो सिर्फ पढ़ना कमाल नहीं है, अगर हुसैनी हो तो उस पढ़ी हुई नमाज को बचा कर भी दिखाओ, यानी नमाज पढ़ने के बाद कोई ऐसा अमल न करो कि पढ़ी हुई नमाज जाया हो जाए। नमाज पढ़ो तो उसे बचाओ, रोजा रखो तो उसे बचाओ, हज करो तो उसे बचाओ, जकात दो तो उसे बचाओ। क्या मतलब? जितने नेक अमाल कर रहे हो इन सब को बचा कर रखो, कोई ऐसा अमल ना करो कि ये सारे अमल खराब हो जाए, सारे अमल अकारत हो जाए। फरमाए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से सवाल किया, बताओ मेरी उम्मत का मुफलिस शख्स कौन है? अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मन ला दिरहम लहू वला मता। मुफलिस वो है जिसके पास न दिरहम हो न मालो मता हो। फरमाया, नहीं, मुफलिस वो नहीं है, मुफलिस वो है, मेरी उम्मत का मुफलिस शख्स वो है जो कल कयामत के दिन इस तरह मैदान हशर में लाया जाएगा कि उसकी उसके नामा अमाल में नमाजें भी होंगी, रोजे भी होंगे, हज भी, जकात और खैरात भी, सदकात भी, ये सारी चीजें होंगी, मगर उसके साथ साथ वमन खतमा हाजा, वमन जरबा हाजा, वमन अकला माला हाजा, वमन कतला हाजा, किसी को कत्ल किया होगा, किसी पर जुल्म किया होगा, किसी के हकूक को गसब किया होगा, किसी को गाली दी होगी, किसी की शान में गुस्ताखी की होगी, ये सारी चीजें होंगी, उसके ये नेक अमाल उन सब में तकसीम कर दिए जाएंगे जिनके साथ उसने ये किया होगा, ये सब तकसीम कर दिए जाएंगे नेक अमाल। और जब वो नेक अमाल तकसीम कर दिए गए, उसका नामा अमाल खाली होगा, वो खाली हाथ खड़ा होगा। बताओ उससे बढ़कर मुफलिस कौन है? कोई उससे बढ़कर मुफलिस कि सब कुछ होने के बाद फिर कुछ नहीं, सब कुछ होने के बाद फिर कुछ नहीं। क्या मतलब? नमाजें पढ़ता रहा, रोजे रखता रहा, हज करता रहा, जकात सदकात और खैरात सब करता रहा, मगर बचाने का तरीका नहीं आया, इसलिए वो सारे अमल अकारत हो। नमाज वो भी पढ़ते हैं और नमाज अहले तरीकत भी पढ़ते हैं, लेकिन जो किसी के हाथ पे बैत कर ले, उसके दामन से वाबस्ता हो जाए, वो अपने अमाल को बचा भी लेता है, दूसरा बचाने का तरीका नहीं जानता। नमाजें वो हमसे ज्यादा पढ़ते हैं लेकिन बचाना नहीं जानते। कितनी नमाजें पढ़ते, पूरी जमात ले लेकर घूमते, नमाजें पढ़ते, कलमा पढ़ो नमाज पढ़ो, लेकिन बचा नहीं सकते। आओ बुजुर्गान दीन के दामन से वाबस्ता हो जाओ, तुम्हें नमाज पढ़ना भी बता देंगे, उसको बचाना भी बता दो। नमाज पढ़ते हैं लेकिन नबी की शान में गुस्ताखी करते हैं, नमाज बाकी रहेगी? हज करते हैं सहाबा की शान में गुस्ताखी, नमाज बाकी रहेगी? रोजा रखा और ये इकराम की शान में गुस्ताखी, नमाज बाकी रहेगी? नहीं। इसीलिए अहले तरीकत और बुजुर्गान दीन और ये कामिलीन नमाज को पढ़ना भी बताते हैं, उसको बचाने का तरीका भी बताते हैं। बा अदब रहोगे आमाल महफूज रहेंगे, जिनका अदब करोगे वही आमाल की हिफाजत भी करेंगे। तो आज की इस नशिस्त का उनवान जो हमने इब्तिदा में आपको बताया, महू और इस बात, महू के माना मिटाना और इस बात के माना कायम करना, तो हमने तफसील के साथ आपके सामने ये चीज बयान कर दी। मुख्तसर अंदाज में इस पूरी नशिस्त का हासिल क्या है कि हम गुनाहों को मिटा दें और नेकियों को कायम रखें। नेकी करने का मैंने नहीं कहा, कायम रखें, ये एक जामे जुमला है, जब करोगे तो कायम होगी ना, और जब करोगे नहीं तो कायम कैसे होगी? नेकी करो भी और उस नेकी को कायम रखो, नमाज पढ़ो उसको बचाओ, रोजा रखो उसे बचाओ, हज करो उसे बचाओ, जकात सदकात और खैरात उसे बचाओ, जितने नेक अमाल हैं उन सब को कायम रखो और इन नेक अमाल को लेकर अल्लाह की बारगाह में पहुंचो। नबी करीम अलैहिस्सलाम की निगाह करम होगी, इस दुनिया में भी कामयाब, इंशाअल्लाह आखिरत में भी कामयाब। तो इसी अकीदे पर और इसी नुक्ते पर कायम दाइम रहिए और कोशिश कीजिए कि जो जो हमसे गलतियां, जो खताएं हो चुकी, हम उसको महू कर दें, मिटा दें और नेकियों को कायम रखें, नेकी करें भी और नेकी को कायम रखने की कोशिश भी करें। अल्लाह तबारक व तआला हम सबको नेक आमाल की तौफीक अता फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन जो कुछ बयान किया इसको अपनी बारगाह में मंजूर मकबूल फरमाए। ऐ इलाहुल आलमीन, इसमें किसी किस्म की गलती हो तो नबी पाक अलैहिस्सलाम के नालायन पाक से लगे हुए जर्रों के सदक़े में इसको माफ़ फरमा। या अल्लाह हम सब के सगीरा व कबीरा गुनाहों को माफ़ फरमा। या अल्लाह हमारी नमाजों को कबूल फरमा। یا اللہ ہمارے سجدوں کو قبول فرما، یا اللہ ہمیں گناہوں کو مٹانے کی توفیق عطا فرما، نیکیاں کرنے کی توفیق عطا فرما، ان نیک اعمال کو قائم رکھنے کی توفیق عطا فرما۔ اے الہ العالمین ہم سب کو شیطان کے مکر و فریب سے بچا، اے الہ العالمین اپنا قرب عطا فرما، اے الہ العالمین اپنے نیک بندوں کی فہرست میں ہمارا نام لکھ، اے الہ العالمین ہم سب پر اپنی رحمتیں اور برکتیں نازل فرما، اے الہ العالمین جو بیمار ہیں انہیں شفا کامل عطا فرما، جو کسی پریشانی میں مبتلا ہے ان کی پریشانیوں کو دور کر دے، جو قرض دار ہیں انہیں بار قرضے سے دوشی فرما، جو بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو صاحب اولاد ہیں ان کی اولاد کو ان کا فرم بردار بنا۔ اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے تیرا ذکر کرنے کے لیے اور ذکر سننے کے لیے یہاں حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما، ان سب کے روزگار میں ترقی عطا فرما، ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ ان اللہ وملائکتہ یصلون علی النبی یا ایہا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم۔ سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔